यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सामाजिक सञ्जाल संचालन प्रयोग तथा नियमन सम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्री परिषदको निर्णय। यस वर्ष हिउँदे वर्षा नहुँदा डडेलोको जोखिम बढ़ी हुने भएकाले समयमा नै सतर्कता अपनाउनु पर्ने विज्ञहरूको सुझाव। बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा जिल्ला अदालत रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको बयान सकियो, भोलि थुनछेक बहस हुने। र सुडानमा जारी युद्धका कारण 10 लाख मानिस दक्षिणी सुडानमा पलायन भएको संयुक्त राष्ट्र संघको तथ्याङ्क। समाचार अब विस्तारमा। सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 संघीय संसद समक्ष पेश हुने भएको छ। यही माघ 7 गतेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले अर्थ मन्त्रालय सम्बद्ध सम्पूरक अनुदान सम्बन्धी कार्यविधि र विशेष अनुदान सम्बन्धी कार्यविधि 2081 स्वीकृत गर्ने तथा सहलगानी सम्बन्धी कार्यविधि 2077 र COVID-19 महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि 2078 खारिज गर्ने निर्णय गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले डडेलो नियन्त्रण तथा जनधनको क्षति न्यूनीकरण सम्बन्धमा 15 दिनभित्र कार्ययोजना बनाई एकीकृत रूपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले डडेलो नियन्त्रणमा खट्ने सुरक्षा सावधानी सहितको तालिम प्राप्त जनशक्ति र आवश्यक यन्त्र उपकरणको पर्याप्त व्यवस्था मिलाउन वन तथा वातावरण र गृह मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले वन जंगलमा डडेलो लगाउने जो कोहीलाई कड़ा कार्यवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ। यस्तै समितिले देशलाई प्लास्टिक मुक्त बनाई वातावरण स्वच्छ कायम राख्ने सन्दर्भमा 2082 वैशाखदेखि काठमाण्डु उपत्यकाबाट शुरू गर्ने आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा वन तथा डडेलो सम्बन्धी विज्ञहरूले यस वर्ष हिउँदमा वर्षा नभएका कारण डडेलोको जोखिम अझै बढ़ेकोले समयमा थप सतर्कता अपनाउन जोड़ दिनुभयो। विज्ञहरूले डडेलो लागिहालेमा त्यसको नियन्त्रणका लागि आधिकारिक व्यवस्था पर्याप्त स्रोत साधन र उपकरणहरू नभएकाले क्षति न्यूनीकरणका लागि सावधानी अपनाउनु पर्नेमा जोड़ दिनुभयो। छलफलमा वन तथा वातावरण मन्त्री एन बहादुर शाही ठकुरीले डडेलो नियन्त्रणका सम्बन्धमा सम्बद्ध सरोकारवाला निकायहरूलाई सतर्क अवस्थामा राखिएको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको आज बयान सकिएको छ। आज बयान सकिए पनि भोलि पुनः थुनछेक बहस हुने जिल्ला अदालत रूपन्देहीका श्रेष्ठदार यज्ञमूर्ति गेवालीले बताउनुभयो। जिम्मा जमानीमा भोलि बिहान हाजिर हुने गरी अदालतले आज सभापति लामी छानेलाई छाडेको छ। रूपन्देही जिल्ला अदालतले परिवार र अधिवक्ताको जमानीमा रहने गरी छाड्न न्यायाधीश प्रहलाद कुमार योगीको इजलासले आदेश दिएको जिल्ला अदालत रूपन्देहीका श्रेष्ठदार गेवालीले बताउनुभयो। बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि आज उहाँ अदालतमा उपस्थित हुनुभएको थियो। कोशी प्रदेशको पहाड़ी जिल्ला तेह्रथुमलाई मध्य पहाड़ी पुष्पलाल लोकमार्गले सुगम बनाउन थालेको छ। लोकमार्गको कुल लम्बाई 1,879 किलोमिटर मध्ये 117 किलोमिटर तेह्रथुममा पर्दछ। जिल्लाको 8 राई गाउँपालिका 6 स्थित तमोर नदीको माझी टारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग जिल्लाकै पुरानो शैक्षिक केन्द्र चुहान डाँडा अठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र संक्रान्ति फेदाप सदरमुकाम म्याङलुङ हुँदै पर्यटकीय बजार बसन्तपुर भएर अघि बढ़ेको हो। कर्णाली प्रदेशका विभिन्न जिल्लामा चालू आर्थिक वर्षमा 54 वटा पुल निर्माणका लागि स्रोत निश्चित गरिएको प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जनाएको छ। प्रदेशको रूकुम पश्चिममा 2 सुर्खेतमा दुई, दैलेखमा दुई, मुगुमा दुईवटा मोटरेबल पुल तथा जाजरकोटमा दुईवटा बेली ब्रिज निर्माण गर्न स्रोत निश्चित गरिएको मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले जानकारी दिनुभयो। यस्तै रूकुम पश्चिममा दुई, जाजरकोटमा एउटा, कालीकोटमा तीन, दैलेखमा आठ, जुम्लामा चार, सल्यानमा सात, डोल्पामा सात, मुगुमा तीन, सुर्खेतमा चार र हुम्लामा दुईवटा झुलुङ्गे पुल निर्माण गर्न बजेट सुनिश्चित गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो। बेली ब्रिज एक वर्षभित्र निर्माण हुने र अन्य पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण कार्यलाई तीव्रता दिएको छ। चालू आर्थिक वर्षमा भूकम्पबाट क्षति भएका 25 सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माण कार्य गर्ने भनिएकोमा पुष मसान्तसम्म 27 पुनर्निर्माण कार्य सम्पन्न गरेको मन्त्रालयले जनाएको छ। धादिङ, रसुवा, सिन्धुपाल्चोक र दोलखा लगायतका जिल्लामा गत आर्थिक वर्षमा सञ्चालित 24 गुम्बाको पुनर्निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा 13 सम्पन्न भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सक्ने बताउनु भएको छ। कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आज ललितपुरको सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले एमसीसी पास गर्ने बेलामा ठूलो विरोध भए पनि अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको बताउनुभयो। सभापति देउवाले वैदेशिक सहयोगका विषयमा बेला बेला विरोध हुने गरेको भन्नुहुँदै विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको र केही ऋण समेत अनुदानमा पण्डित हुने गरेको बताउनुभयो। उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने प्रश्न पार्नु भएको छ। नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित भेलामा उप प्रधानमन्त्री पौडेलले मुलुकमा बढ़ेको अस्थिरता र व्यतिथिको अन्त्य गरी राष्ट्र र जनताको पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका साथ सरकार अघि बढ़ेको बताउनुभयो। उप प्रधानमन्त्री पौडेलले जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेश ल्याइएको बताउनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताउनु भएको छ। आज विराटनगर स्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उहाँले नेपाली कांग्रेस र नेकपा एमाले बीच 7 सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रश्न पार्नुभयो। नेता कोइरालाले संविधान संशोधनको विषयलाई जनता माझ लैजानु पर्नेमा जोड़ समेत दिनुभयो। नेकपा एमाले संसदीय दलले सरकारले ल्याएको 6 अध्यादेश नागरिकलाई सहज सेवा प्रदान गर्न ल्याइएको जनाएको छ। संसदीय दलले आज नयाँ बानेश्वर स्थित संसद भवनमा आयोजना गरेको कार्यक्रममा विज्ञहरू समेतको उपस्थितिमा अध्यादेश ल्याउनुको उद्देश्य र त्यसको आवश्यकता बारे पार्टीका सांसदहरूलाई संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी गराउनु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितहरूका 26 नमूना घर निर्माण भएका छन्। भूकम्प प्रभावित क्षेत्रमा बेलायत सरकारको आर्थिक सहयोगमा 5 र संयुक्त राष्ट्र संघीय निकाय तथा तीनका साझेदार संस्था मार्फत संचालित संयुक्त पुनर्लाभ परियोजना अन्तर्गत दुई जिल्लामा 26 भूकम्प प्रतिरोधात्मक नमूना घर निर्माण गरिएको हो। रुकुम पश्चिममा 14 र जाजरकोटमा 12 घर निर्माण गरिएको संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय आप्रवासन संगठन IOM का सिनियर परियोजना एसोसिएट सुजित गौतमले जानकारी दिनुभयो। उदयपुरको त्रियुगा नगरपालिकाले नगरभित्रका गरीब तथा विपन्न परिवारका लागि 80 घर तथा आवास गृह निर्माण गरेको छ। त्रियुगा दुई खैजनपुर वार्ड नम्बर 3 को मोतीगढ़ा र वार्ड नम्बर 4 का बगहा, वार्ड नम्बर 5 को देउरी र जलजले, वार्ड नम्बर 7 को चुहाडे सहितका स्थानमा विपन्न परिवारका लागि 80 घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। सुडानमा जारी युद्धबाट 10 लाख भन्दा बढ़ी मानिस छिमेकी देश दक्षिणी सुडानमा पलायन भएको संयुक्त राष्ट्र संघले जनाएको छ। सन् 2023 अप्रेलमा सुडानको सेना र प्रतिद्वन्दी अर्धसैनिक समूह बीच द्वन्द शुरू भए यता 10,000 को मृत्यु भएको छ भने 1,20,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। राष्ट्रसंघको नयाँ तथ्याङ्क अनुसार पछिल्लो 21 महिनामा जोड़ा सीमा नाकाबाट 77,000 भन्दा बढ़ी मानिस भागेका छन् र अन्य स्थानबाट पनि 10,000 मानिस दक्षिणी सुडान प्रवेश गरेका छन्। संयुक्त राष्ट्र संघीय शरणार्थी निकाय यूएनएचसीआर का अनुसार सीमा पार गर्ने 10,00,000 मानिस मध्ये अधिकांश दक्षिणी सुडानका नागरिक रहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विविधता, समानता र समावेशिताको नाममा दिएका पदहरूमा कार्यरत कर्मचारीहरूलाई तल्बी विदा दिने कार्यकारी आदेश जारी गर्नुभएको छ। समावेशीमा जागिर खानेहरूको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्प आउनुभन्दा अगाडि नै अमेरिकाको गुप्तचरी निकाय एफबीआईले आफ्नो समावेशी कार्यालय बन्द गरेको थियो। सोमबारै आफ्नो शपथ ग्रहण समारोहपछि ट्रम्पले आफूले आरक्षण होइन योग्यताको आधारमा काम गर्ने बताउनु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढ़ेको विषयमा विस्तृत अध्ययन गरी 7 दिनभित्र कारण पेश गर्न सरकारलाई निर्देशन दिएको छ। लेखा समितिको बुधबारको बैठकको निर्णय सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले के कति कारणले मूल्य बढ़ेको हो भनेर अध्ययन विश्लेषण गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समितिले निर्देशन गरेको बताउनुभयो। त्यस्तै उपभोग्य वस्तुमा मूल्य निर्धारण प्रणाली विकास गरी कार्यान्वयनमा ल्याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ। समितिले सिमेन्टको मूल्य बढ़ेको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघसँग बुधबार छलफल गरेको थियो। राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढ़ाउने तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवर्धन गर्ने योजना अघि सार्ने भएको छ। त्यसका लागि बैंकले किसान संघ, राष्ट्रिय वाणिज्य बैंक र एक प्रदेश एक विशेष कर्जा कार्यक्रम लागू गर्न शुरूआत गरेको छ। आर्थिक वर्ष 2080-81 2,55,00,000,00,000 खुद नाफा आर्जन गरेको बैंकको 2081 असार मसान्तसम्ममा अधिकृत शेयर पुँजी 30 अर्ब, जारी र चुक्ता पुँजी 15,63,73,77,000,00,000 पुगेको छ। 2081 असार मसान्तसम्म बैंकको पुँजी कोष 52,04,00,00,000,00,000 पुगेको बैंकले विज्ञप्ति मार्फत उल्लेख गरेको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
नेपालले आईसीसी U19 T20 विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको छ। बुधबार समोचनको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग 83 रनले पराजित भयो। यो हारसँगै नेपाल समोचनबाटै बाहिरिएको छ। यसअघि नेपाल बंगलादेशसँग 5 र स्कल्यान्डसँग 1 विकेटले पराजित भएको थियो। यता लगातार तेस्रो जितसँगै अस्ट्रेलिया समूह डीको विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ। अस्ट्रेलियाले यसअघि स्कल्यान्डलाई 9 र बंगलादेशलाई 2 विकेटले पराजित गरेको थियो। मलेसियाको YSD UKM ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको 140 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा नै ब्याटिङ गरे पनि 8 विकेट गुमाउँदै 56 रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले 18 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 139 रनको युगफल तयार पारेको थियो। नेपालका लागि कप्तान पूजा महतोले 3, सिमाना केसीले 2 र रिया शर्माले 1 विकेट लिए। एन्फा महिला लीग अन्तर्गत अपराजित रहँदै साबिक विजेता एपीएफले फाइनल राउण्ड सकाएको छ। सातो बाटो स्थित एन्फा मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई 2-1 गोलले पराजित गरेको हो। एपीएफ का लागि रश्मि कुमारी घिसिङ र कप्तान अनिता भसेलले 1-1 गोल गरिन्। आर्मीकी अमिषा कार्कीले 1 गोल गरिन्। यो जितसँगै एपीएफले 8 खेलबाट 24 अङ्क पुर्याउँदै फाइनल राउण्ड सकाएको हो। आर्मीले भने समान खेलबाट 16 अङ्क मात्रै जोड्न सक्यो। पहिलो क्वालिफायरमा पनि यी दुई टोली नै भेट्नेछन्। यी दुई बीचको खेल शनिबार 10 रथ रंगशालामा हुनेछ। सुजन स्याङट्याङको उत्कृष्ट प्रदर्शन प्रेरित हिमालयन शेर्पाले एन्फा U16 युथ लिगमा पहिलो जित दर्ता गरेको छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा बुधबार हिमालयन शेर्पाले फ्रेन्च क्लब विरूद्ध 2-1 रोमाञ्चक जित दर्ता गर्यो। जितसँगै हिमालयन शेर्पाले 6 खेलमा 4 अङ्क जोडेको छ। पराजित फ्रेन्चको 7 खेलबाट 10 अङ्क छ। हिमालयन शेर्पालाई जित दिलाउन दुवै गोल सुजनले गरे। फ्रेन्चका लागि क्रिस कटवालले 1 गोल फर्काए। बुधबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले 7-2 विकेट क्लब विरूद्ध 8-0 गोलको जित दर्ता गर्यो।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सामाजिक सञ्जाल सञ्चालन प्रयोग तथा नियमन सम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्री परिषदको निर्णय। यस वर्ष हिउँदे वर्षा नहुँदा डडेलोको जोखिम बढ़ी हुने भएकाले समयमा नै सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव। बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा जिल्ला अदालत रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकियो, भोलि थुनछेक बहस हुने। र सुडानमा जारी युद्धका कारण 10 लाख मानिस दक्षिणी सुडानमा पलायन भएको संयुक्त राष्ट्र संघको तथ्याङ्क। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।